अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक दिन प्रत्येक हप्ता बिहान सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता पुष्प बराल। अर्जुनधारा खबरमा हामी अर्जुनधारा नगरपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका काम, त्यहाँका समसामयिक विषयहरू र जनताको अपेक्षालाई जनप्रतिनिधि र सम्बन्धित निकायले कसरी सम्बोधन गर्न सकिरहेको अवस्था छ भन्ने विषयमा हामी कार्यक्रम उत्पादन गर्ने गर्दछौँ। आज पनि हामीले अर्जुनधारा नगर क्षेत्रमा पछिल्लो चरण भइरहेका कामहरू कसरी अगाडि बढिरहेका छन्, जनप्रतिनिधिले के कसरी कामहरू अगाडि बढाइरहनु भएको छ लगायतका विषयमा कुराकानी गर्ने जमर्को गरेका छौँ। यतिखेर स्थानीय पालिका कार्यान्वयनमा आइसकेपछि महिलाहरूले पनि नेतृत्वदायी भूमिकालाई अगाडि बढाइरहेको अवस्था छ। त्यसमा पनि पछि पारिएका समुदायहरूबाट पनि प्रतिनिधिहरू छनौट भएर प्रतिनिधिहरू निर्वाचित भएर जाने र उहाँहरूको भूमिका पनि चाहिँ उत्कृष्ट हुने गरेको छ। यतिखेर दलित महिला सदस्य हुनुहुन्छ, अर्जुनधारा वार्ड नम्बर 5 निर्वाचित हुनुभएको थियो वडा सदस्यमा, र अहिले उहाँ जिल्ला समन्वय समितिको सदस्य समेत भएर चाहिँ काम गरिरहेको अवस्था छ। उहाँसँग चाहिँ कुराकानी गर्न गइरहेका छौँ। हाम्रो सम्पर्कमा अहिले प्रत्यक्ष सम्पर्कमा हामीसँग कुराकानी गर्नका निमित्त हुनुहुन्छ जिल्ला समन्वय समितिकी सदस्य रिता नेपाली। उहाँलाई स्वागत गर्न चाहन्छु। रिताजी, स्वागत छ तपाईँलाई।
धन्यवाद सर, नमस्कार।
नमस्कार। अहिले तपाईँ चाहिँ यसभन्दा अगाडि पनि जनप्रतिनिधिको रूपमा हुनुहुन्थ्यो, अहिले पनि जनप्रतिनिधि नै हुनुहुन्छ। तपाईँ अर्जुनधारा वडा नम्बर 5 निर्वाचित दलित महिला सदस्यबाट अहिले जिल्ला समन्वय समितिमा रहेर काम गरिरहनु भएको छ। आफ्नो अनुभव सुनाइदिनुहोस् न, अहिले तपाईँले जनताका कामहरू गरिरहँदा जिल्ला समन्वय समितिमा पुगिरहँदाखेरिका अवस्थाहरू कसरी अगाडि बढिरहेका छन्?
सर्वप्रथम सर रेडियो भिजन सरलाई पनि नमस्कार, धन्यवाद। मेरो परिचय चाहिँ म रिता नेपाली, अर्जुनधारा नगरपालिका वडा नम्बर 5 पुननिर्वाचित जनप्रतिनिधि रिता नेपालीको तर्फबाट सम्पूर्ण रेडियो भिजन आयोजक टिमलाई धन्यवाद दिँदै, म चाहिँ जनताको काम चाहिँ कसरी गर्ने गरेको भन्दाखेरि म चाहिँ ग्रास लेभलमा काम गर्नको लागि चाहिँ गएको जस्तो मलाई अनुभव हुन्छ। किनभने बुझ्ने ठुला बडाको कामहरू हामीले सहयोग गर्नु पर्दैन, किनभने म राज्यको संविधान अनुसार पनि दलित महिलाको कोटाबाट त्यहाँ गइरहँदाखेरि ठुला बडाले हामीलाई बोलाउनुहुन्न, उहाँहरू लेखपट गर्न सक्नुहुन्छ, उहाँहरू डाइरेक्ट आफ्नो काम गर्न सक्नुहुन्छ। तर अहिले पनि 70% हाम्रो यो पिछाडि परेको लक्षित समुदायको काम चाहिँ हामीले नै गरिदिएको अवस्था छ। उहाँहरू चाहिँ डाइरेक्ट सचिवसँग अध्यक्षसँग कुरा गर्न सक्नुहुन्न, त्यसमा चाहिँ हामीले वडामा बसेरै अथवा उहाँहरूको प्रशासनमा हुँदा अथवा बाहिरको कुनै काममा हामीले सहयोग नगरिकन काम सफल भएको देख्दिनँ, त्यो हुँदा मैले त्यही ठाउँमा बसेर काम गरेको छु।
जस्तै नि अहिले धेरै गुनासोहरू आउँछन् जनप्रतिनिधिमा पनि, दलित महिला चाहिँ सदस्यहरूलाई चाहिँ भूमिकै दिइँदैन, धेरै जिम्मेवारी दिइँदैन, उहाँहरूलाई काम गर्ने अवसर दिइँदैन भन्ने खालका गुनासाहरू पनि सुनिन्छन्, तपाईँको हकमा चाहिँ कस्तो छ?
त्यो यो चाहिँ सर एकदमै डेफिनेटली सत्य कुरा तपाईँले भन्नुभयो, सुनेरै भन्नुभयो होला होइन, अनुभवै सेयर गर्नुभयो होला साथीहरूले। हो, काहीँ न काहीँ हामीलाई चाहिँ सूक्ष्म तरिकाले विभेद गरेर भूमिका नदिएको अवस्था चाहिँ छ। तर म चाहिँ दोस्रो पटक निर्वाचित भएर आइरहँदा चाहिँ यो सैद्धान्तिक अधिकार हो मेरो, मैले जनताको काम गर्नुपर्छ, अध्यक्ष जत्तिकै भोट लिएर म यहाँ आएको छु, मैले काम गर्नुपर्छ भनेर म चाहिँ आफै पनि त्यो भूमिका मागेर काम गरेको छु, भूमिका खोज्ने गरेको छु, त्यसमा त मलाई त्यस्तो अहिले चाहिँ राम्रै छ।
जस्तै अहिले तपाईँ जिल्ला समन्वय समितिमा हुनुहुन्छ, जिल्ला समन्वय समितिले त जस्तै झापाका 15 पालिकाको अनुगमन, त्यहाँ भइरहेका कामहरू, त्यहाँका समस्याहरू उजागर गर्ने कामहरूमा पनि तपाईँहरूको भूमिका रहन्छ। अहिले समन्वय समितिमा तपाईँले चाहिँ कस्तो भूमिका पाउनु भएको छ र कसरी काम गर्दै हुनुहुन्छ?
अहिले चाहिँ अब जिल्ला समन्वय समितिको सदस्य भएर 15 पालिका हाम्रो चाहिँ हामीले चाहिँ जिल्ला समन्वय 2 चाहिँ त्यसको अनुगमन गर्ने हाम्रो प्रावधान रहेको हुँदाखेरि त्यहाँ पालिकामा जाने जाँदाखेरि चाहिँ अगाडि नै हामी कुन विषयमा कसले त्यहाँनिर क्वेसन गर्ने त्यसको चाहिँ अवलोकन गर्ने भनेर चाहिँ हामी हाम्रो चाहिँ कामहरू छुट्याएर जान्छौँ। त्यसमा चाहिँ मलाई समन्वयको टिम 9 जनामा मलाई चाहिँ शिक्षा सम्बन्धी, कृषि सम्बन्धी, अनि महिलाको न्यायको कस्ता कस्ता न्यायहरू चाहिँ पालिकाहरूले चाहिँ न्याय सम्पादन गर्नुभएको छ, अनि कतिवटा मुद्दा कस्तो प्रकारको मुद्दाहरू चाहिँ आउँछ, तपाईँले त्यसको बारेमा चाहिँ त्यहाँ गएर क्वेसन गर्नुपर्ने हुन्छ, अनि मुद्दाहरू टिपोट गरेर ल्याउनुपर्ने हुन्छ, अनि प्रतिवेदन पठाउनु पर्ने हुन्छ भनेर चाहिँ राम्रो खालको भूमिका दिनुभएको छ। यसको लागि मैले आफ्नो भूमिका चाहिँ 100% निभाइरहेको छु, 100% निभाइरहेको छु।
अहिले पनि झापालाई शिक्षित जिल्ला भनिन्छ, होइन, विकसित जिल्लाको रूपमा लिइन्छ, देशभरकै विकसित जिल्लामा झापा पर्दछ। तर पनि यो जिल्लामा पनि अहिले पनि दलित महिलाहरूलाई अथवा दलित वर्गहरूलाई हेर्ने चाहिँ नजर, त्यस्तै अहिले चाहिँ तल्लो वर्गका, पछाडि वर्गका महिलाहरूको पनि धेरै हिंसाका घटनाहरू सुन्न पाइन्छन्। यी घटनाहरूलाई चाहिँ तपाईँहरूले कसरी उजागर गर्नुहुन्छ र उहाँहरूलाई न्याय दिलाउन तपाईँहरूको भूमिका कस्तो रहन्छ?
सर्वप्रथम त हाम्रो दलितहरूमा चाहिँ आर्थिक समस्या ठुलो समस्याको रूपमा छ। जो चाहिँ 3 पुस्ते गरिब हुनुहुन्छ, धनी हुने उहाँहरूको चान्सै छैन। हिजो बाबु बाजेदेखि गरिब भएको मान्छे चाहिँ दलित समुदायमा 70-80% हुन्छ, 10% सक्षम भए पनि हामी धेरै दलित हुनुको कारण चाहिँ हामीमा चाहिँ 3 पुस्ते 4 पुस्ते गरिबले पिल्सेर ल्याएको चाहिँ त्यो समुदाय बसौँ। त्यो हुँदा हामीले उचित शिक्षा नपाएको कारणले पनि हामीले आफ्नो हक अधिकार पाएका छैनौँ। त्यसको लागि चाहिँ मैले पालिका तर्फबाट अनुगमन गर्दै जाँदाखेरि चाहिँ धेरै पालिकाहरूले दलितहरूको हकमा चाहिँ स्थानीय चुनावमा चाहिँ 2072मा चाहिँ कानुनले नै दलितहरूलाई चाहिँ निःशुल्क शिक्षा भने पनि लागु नभएको अवस्था छ। 2-4 पालिकाले चाहिँ प्लस टूसम्म के अरे हामीले चाहिँ सुविधा दिएर संविधानले निशुल्क शिक्षा लागू गरे पनि अरू धेरै पालिकाहरूले नगरेको कुरामा म यो चाहिँ जुनै पालिका पुग्ने बित्तिकै उठाउँछु। तपाईँले संविधानमा भएको कुरालाई दलित समुदाय, लक्षित समुदायलाई शिक्षामा पहुँच पुगोस् भनेर संविधान लेख्यो, स्थानीय सरकारले किन लागू गर्न सकेन भनेर मेरो यो पहल रहिरहेछ। शिक्षामा पहुँच पुर्याउन सक्यो भने दलितहरू समाज परिवर्तन अगाडि आफै आउनुहुन्छ भन्ने लागेर चाहिँ शिक्षालाई जोड दिएर अगाडि बढिरहेको छु म सर। अहिले
जस्तै आर्थिक र शिक्षाकै कारण चाहिँ अहिले धेरै महिलाहरू अथवा दलित महिलाहरू पछाडि परेको तपाईँको अनुभव छ। अब अहिले स्थानीय पालिकाहरूले भनौँ केन्द्रीय सरकारले नीतिमै उल्लेख गरेको छ कक्षा 12 निशुल्क शिक्षा लागु गर्नुपर्ने भनेर, यो किन भएको छैन, के भन्नुहुन्छ त पालिकाबाट?
यो त मैले 2074 पनि पटक मैले चाहिँ हामी जनप्रतिनिधि दलित महिलाहरू चाहिँ हामी पछाडि परेको कारण शिक्षाले हो, ती अशिक्षित भएको कारणले हामीले आफ्नो कुरा राख्न नसकेको छौँ। हामीले यो समुदायको नेतृत्व गराउँदा साथीहरू सबैजनाले यो चाहिँ एन कानुनमै पास गराएर लानुपर्छ है सभामा भनेर कुरा उठाइरहने पहिलो व्यक्ति म हो। साथीहरू सबैले सपोर्ट गर्नुभएको थियो, तर यहाँ चाहिँ आनाकानी गर्ने अनि अब हामीसँग त्यत्रो स्रोत साधन छैन, तपाईँले भन्ने बित्तिकै कहाँ हुन्छ र भनेर हाम्रो कुरालाई चाहिँ एकछिन चाहिँ ल भनेर भन्दै पनि पछि चाहिँ कार्यान्वयन गर्नै मान्नु भएन। त्यस पछाडि हरेक सभामा यही कुरा उठाएर तापनि अर्जुन धरा नगरपालिकामा चाहिँ म बसेको पालिकामा अहिले पनि त्यसरी 12 निशुल्क शिक्षा मलाई थाहा छैन र पटक पटक मैले भनेको कुरा पनि यही हो। अहिले जिल्ला समन्वयमा गएर अनुगमनको तर्फबाट गइरहँदाखेरि चाहिँ हल्दीबारीले, बारादशीले, तर किचन कवल पालिकाहरूले चाहिँ आफ्नै पालिकाको के अरे आयबाट के अरे लगानीबाट चाहिँ 12 फ्री गरेको छ। त्यो खुसीको कुरा हो। यही कुरालाई अर्जुन धारामा मैले अस्ति गरेर शिक्षा शाखामा कुरा गर्ने एउटा टिम बनाइरहेछु। अब हाम्रो यो एउटा अधिवेशन सकेपछि लगत्तै गरेर कुरा गर्ने लागिरहेछ।
अब विशेष गरेर जुनसुकै गतिविधिमा पनि अहिले त महिलाहरूको भूमिका अग्रणी रहनुपर्ने हो, तर पनि महिलाहरूले चाहिँ समय ननिकाल्ने, उहाँहरूले समय नदिनेका कारण पनि उहाँहरू पछि पर्नुभएको भन्ने खालको कुराहरू पनि उठाइने गरिन्छ। महिलाहरूले समय दिँदैनन्, त्यही भएर अवसरमा पछि परेका भन्ने कुराहरू आउँछ। तपाईँहरूले समय चाहिँ कसरी म्यानेज गर्दै हुनुहुन्छ जनताका काममा? तपाईँहरूलाई समय प्रदान गर्न चाहिँ घर परिवारबाट सपोर्ट कतिको छ?
त्यो त यस्तो हुन्छ, अब हामीले कुनै पनि काम गर्छु भनेर फिल्डमा उत्रेपछि समय म्यानेज त गर्नैपर्छ नि सर। मैले जनताले बोलाएको ठाउँमा जानुपर्छ भन्ने खालको हामीलाई एक दिन अगाडि कार्यक्रम सूचना हुने बित्तिकै घरमा श्रीमानलाई, छोराछोरीलाई कन्भिन्स गरेर उहाँहरूले पनि लाग्दिनुहुन्छ। अब आफै पनि मेहनती हुनुपर्छ सबैभन्दा ठुलो कुरो. बिहान 7 बजेको कार्यक्रमसम्म 4 बजे उठेर चाहिँ आफ्नो काम सकेर आफ्नो घर धन्दा सकेर बाहिर जान्छु, किनभने मेरो घर धन्दा गर्ने मेरो मैले गरेर निस्किनुपर्छ भने समय पनि मिलाउनुपर्छ. घरमा सपोर्ट त हामी हिँड्ने भइसकेपछि पोजिटिभ काम समाजको काम गर्ने कुरा 10 वर्ष हुन लागिसक्यो. मैले समाजमा जनप्रतिनिधि 5 वर्षको कार्यकाल पछाडि पनि दोस्रो निर्वाचित हुँदा पनि विश्वास भएर अहिले घर परिवारले पनि सपोर्ट गर्नुहुन्छ राम्रोसँगलाई. त समय त म 12 बजी सुतेको मान्छे आइदियो भने जान्छु सर उठेर त्यसरी निकाल्छु.
अहिले तपाईँले कुरा उठाउनुभयो न्याय सम्पादनको कुराहरूमा पनि, अहिले त स्थानीय पालिकाहरूले स्थानीय मुद्दाहरूलाई पालिकामै निराकरण गर्ने समाधान गर्ने प्रयास गरेका छन्, अझ भनौँ टोलबाट वाडाबाट पनि मेलमिलाप केन्द्र मार्फत पनि ती समस्याहरूको समाधान हुँदैछ. त्यसमाथि नगरपालिकाले पनि इजालास नै खडा गरेर त्यस्ता समस्याहरू समाधान गर्दै आएको अवस्था छ. यो स्थानीय पालिका कार्यान्वयनमा आइसकेपछिको न्याय सम्पादनलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुभएको छ तपाईँहरूले?
यो त स्थानीय सरकार आएर उपप्रमुखको संयोजकमा न्याय सम्पादन भइरहँदाखेरि इजलासमा गएर गर्दा खर्चिलो हुन्थ्यो, आफ्नो पालिकामा चाहिँ पैसा बेगार चाहिँ मानिसहरूले चाहिँ न्याय पाउनु भएको छ. उहाँहरूको प्रत्यक्ष सरोकार हामी जनप्रतिनिधि पनि गएर चाहिँ सहजीकरण गर्ने ठाउँ पाउँछौँ, समय पनि बचेको छ, पैसा पनि जोगिएको छ. धेरै मुद्दाहरू अहिले प्रशासनमा पनि इलाका प्रहरी चौकीकामा पनि म सोध्ने गर्छु, जनप्रतिनिधि आउँदा मुद्दा धेरै आउँछ कि अहिले तपाईँलाई कस्तो छ भन्दाखेरि अहिले हामीलाई ठिक छ, हामीले फौजदारी मुद्दाहरू मात्रै हेर्छौँ, अर्थोक लागु औषध हेर्छौँ, बाँकी घर घरायसी मुद्दाहरू विवादका कुराहरू त वडामै मिलाउनुहुन्छ भन्नुहुन्छ. धेरै राम्रो छ न्याय सम्पादनमा. तर
जस्तै धेरै घटनाहरू लुकाउने, दबाब दिने, होइन न्याय नपाउने खालका कुराहरू पनि सुन्न पाइन्छन्, होइन जस्तै दलित महिला पछाडि परेका वर्गहरूका मुद्दाहरू चाहिँ दबाबका कारणले लुकाइने गरिन्छ, छिपाइने गरिन्छ भन्ने खालका कुराहरू पनि उठ्ने गर्छन्. पछिल्लो चरण कस्तो छ अवस्था झापाको तपाईँले अनुगमन गरिरहँदा?
यो क्वेसन चाहिँ साह्रै सान्दर्भिक लाग्यो सर मलाई. यो मुद्दा चाहिँ पहुँच हुनेहरूको चाहिँ मुद्दा फैसलामा पनि छिटो जाने प्रोसेसमा अगाडि आउने, त्यही मुद्दामा एउटा दलितको मुद्दा एउटा न पछाडि परेको समुदायको मुद्दा चाहिँ ढिलै हुन्छ. तर पनि अहिले जनप्रतिनिधिहरू मार्फत चाहिँ उहाँहरूले जो पीडित छ उहाँले कुरा पुऱ्याउनु भयो भने चाहिँ जनप्रतिनिधि साथीहरू पनि एक्टिभ भएर लाग्नुभएको छ, त्यसमा म पनि लागेको छु. त्यो हुँदा अहिले दलितहरूको मुद्दामा चलखेल गर्न पाउनु चाहिँ अब राज्यमा चाहिँ अहिले पार्टीहरू झुरमुराएको अवस्था छ नि त. त्यो हुँदाखेरि एउटाले यसो गरिदियो अर्कोले यसो गरिदियो भन्ने चाहिँ छ. तर पनि जनप्रतिनिधिले आफ्नो धर्म निभाउनु भएको मैले महसुस गरेको छु. मुद्दा चाहिँ त्यस्तो दलितको मुद्दालाई लुकाइहाल्ने खालको चाहिँ अवस्था छैन. तर ठुलो ठुलो मुद्दाहरू चाहिँ होला, हाम्रो पालिकाको मुद्दाहरू चाहिँ हामी सबै फोन गरेर हामी 11 जनै वडा सदस्य लागेर दलितको मुद्दा हो भनेर हामीले अरू दलितका सङ्गठनहरूलाई पनि बेला भेला गरेर पनि मुद्दालाई फैसलाको ठाउँमा पुर्याउन थालेका छौँ. पहिलेभन्दा अलिकति कमी भएको छ
भनेपछि अहिले सुधार भएको छ, सुधार भएको महसुस गर्न सकिन्छ होइन? जस्तै अब तपाईँ त वार्ड नम्बर 5 जनप्रतिनिधिको रूपमा निर्वाचित भएर गइसकेको हो, तपाईँलाई अमूल्य मत दिएका थिए त्यहाँका जनताहरूले. जस्तै महिलाहरूका हक अधिकारका बारेमा बोल्नुहुन्छ, विकास निर्माणका कामहरूमा तपाईँको भूमिका अग्रणी रहन्छ भनेर तपाईँलाई जिताएका हुन् त्यहाँका जनताहरूले. अहिले तपाईँ गइसकेपछि चाहिँ के परिवर्तन भयो वार्ड नम्बर 5 केही भन्न सक्नुहुन्छ हामी गइसकेपछि यस्तो गर्न सक्यौँ भनेर?
म धेरै सक्छु सर. कस्तो भने वडा नम्बर 5 निर्वाचित भएर गएर चाहिँ उहाँहरूको मतले चाहिँ आज हामी यो ठाउँमा पुगिरहँदाखेरि उहाँहरूलाई चाहिँ हामी जतिकै नेतृत्वमा ल्याउनुपर्छ भन्ने कुराको सचेतनामूलक कार्यक्रम हामीले पटक पटक गरिरहँदाखेरि आज महिलाहरू सानो कुरामा पनि आइदिनुहुन्छ, भेला गुस्तीमा पहिला आउन मान्नुहुन्न थियो. त्यसरी नै महिलाहरूलाई चाहिँ सिपमूलक तालिम आयमूलक तालिमहरू प्रदान गरेर चाहिँ समूहमा चाहिँ समूहमा बस्ने माइनोरिटी लेखनको तालिमहरू दिएर उहाँहरूलाई चाहिँ हिजो रिता नेपाली जस्तै तपाईँहरू हुनुपर्छ है भनेर लागिरहँदाखेरि महिला दिदी बहिनीहरूको आय स्तर पनि बढेको र पुरुषबाट चाहिँ अब एउटै घरको श्रीमान श्रीमतीबाट नकमाउने हुँदाखेरि श्रीमानले गर्ने व्यवहार कमाएपछिको व्यवहार उहाँहरूले मलाई सुनाउनुहुन्छ खुसी भएर. अब तालिमहरूले उहाँहरूलाई बाठो बनाइसकेको छ, हामीले तालिम मात्रै दिएका छैनौँ, उहाँलाई स्रोत साधन पनि दिएका छौँ. त्यो हुँदाखेरि अर्जुनधारा 5 अब बेरोजगारीको सङ्ख्या घटाउनमा वडा नम्बर 5 लागेको छ. त्यसमा नि महिला हामीले महिला नेत्री चन्द्र तामाङ र म लागेर चाहिँ बजेटिङको बेलामा पनि महिलाहरूलाई चाहिँ लोभ नगरिकन बजेट छुट्याउनुहोस्, यो बजेटले उनीहरूलाई तालिम पनि होस्, प्रविधि पनि होस् र उहाँहरूलाई मोटिभेसन पनि होस्, यस्तो खालको पैसा छुट्याउनुपर्छ, लोभ नगर्नुहोस् भनेर अहिले धेरै महिलाहरू चाहिँ परिवर्तन अहिले गन्ती नै गरेर पनि 3 समूह चाहिँ एक्टिभै भएर लाग्नुभएको छ. उहाँहरूले व्यापार बिजनेस थाल्नुभएको छ, आफ्नो घर चलाउन थाल्नुभएको छ। यो चाहिँ मै गएर निर्वाचित भएरै भएको परिवर्तन हो भन्ने मलाई लागेको छ।
भौतिक पूर्वाधारतर्फ चाहिँ कसरी काम भइरहेका छन्, जस्तै सडकहरूका कुरा, तपाईँहरूको त नदीको कटानको कुरा पनि छ, 5 नम्बर वाडामा बिरिङ नदीले दुःख दिने गरेको छ, होइन? यी भौतिक पूर्वाधारतर्फ चाहिँ विकास निर्माणका कामहरू कसरी अगाडि बढेका छन्, बजेटको अवस्था के छ?
यो त अब नदी कटानले त हाम्रो 5 नम्बरलाई धेरै ठाउँमा छोएको छ। यसमा पनि अर्जुन धाराले राम्रै पक्षमा काम गरेछ। हाम्रो खोला ठेका लागेको बजेटबाट हामीले केही रकमहरू पाउँछौँ, त्यो रकमले चाहिँ हामीले तटबन्धन कार्यहरू चाहिँ अगाडि बढाइरहेको छौँ। अरू बाटोघाटोमा पनि अब जनताले यहाँ यस्तो छ है भन्ने बित्तिकै हामीले त्यहाँ पूर्व हाल्नुपर्ने हो कि त्यहाँ इस्टिमेट गर्नुपर्ने हो कि त्यहाँको इस्टिमेट बनाएर हामीले कतै सङ्घ प्रदेशमा पठाउनु पर्ने हो कि ठुलो इस्टिमेट आयो भने अब हाम्रो वाडाले धान्दैन भनेर चाहिँ लागिरहेछौँ। अहिले वाडामा कालोपत्री धेरै ठाउँ भइसकेछ, त्यो हुँदाखेरि भौतिक पूर्वाधारमा पनि राम्रैसँग विकास भएको महसुस गरेछु मैले।
अब अलिकति प्रसङ्ग बदलौँ, जस्तै अहिले जिल्ला समन्वय समिति जुन अहिले क्रियाशील छ, त्यसको भूमिका चाहिँ एकदमै निष्क्रिय देखियो, जति काम गर्नुपर्ने हो त्यो हुन सकेन भन्ने खालको गुनासो छ। अनुगमनका कुराहरूमा होइन, समन्वय समितिले गर्नुपर्ने समन्वयका कार्यहरूमा पनि एक्टिभ अथवा त्यो चाहिँ प्रभावकारी हुन सकेन भन्ने खालको गुनासो जनताले गरिरहेको अवस्थामा तपाईँ चाहिँ के भन्नुहुन्छ? समन्वय समितिको तपाईँ सदस्य पनि हो।
म त यसमा के भन्छु भने सर, हामीले अनुगमन गर्ने वर्षको 2 पल्ट भनेर हामीले चाहिँ एउटा सभाबाट पास गरेर लान्छौँ, जिल्ला सभाबाट। त्यसमा 2 पल्ट अनुगमन गर्नलाई हामीसँग पर्याप्त बजेट हुँदैन। 1 पल्ट चाहिँ हामीले त्यही हाम्रो कार्यालयको बजेटमा अनुगमन गर्छौँ, अर्कोपल्ट हामी आफै स्रोत साधनले प्रयोग गरेर गर्दैछौँ। त्यसमा पनि अब यसमा चाहिँ खास गरेर समन्वय समितिको सदस्यलाई त्यत्रो ठुलो भूमिका चाहिँ दिएको देखिँदैन, किनभने यत्रो धेरै सरकारी अड्डाहरूमा चाहिँ प्रमुखज्यूलाई विशेष बोलाएपछि उपप्रमुखलाई पनि खासै बोलाउनुहुन्न, किनभने उहाँहरूले समन्वय समिति चाहिँ को हक अधिकारको बारेमा पढ्नुभएको छ नि त। तर अब उहाँहरूले नबोलाउँदा नबोलाउँदै पनि हामी चासो राखेर जान्छौँ, किनभने हामी समन्वय गरिदिन्छौँ, तपाईँहरूको जिडो भएको के अरे यहाँनिरको भौतिक संरचनाहरू केही छ भने भन्नुहोस् है, यो बाटो किन बनिएन, ल यो यो भवनको लागि कहाँबाट बजेट आएको थियो, किन यसरी चाहिँ अब यो अवस्थामा पुग्यो, त आज जीर्ण भयो, समन्वय गर्ने ठाउँमा हामी छौँ, तपाईँलाई कहाँ अप्ठ्यारो भएको छ, गाँठो फुस्काउँछौँ हामी, समन्वयकारी भूमिका रहँदाखेरि धेरैवटा काम गर्न सक्छौँ हामी भन्दै आफै खोज्दै जान्छौँ हामी। त्यो हुँदा हामीलाई कानुन त जिल्ला समन्वय समितिलाई त्यत्रो ठुलो मान्यता चाहिँ दिएको नहुँदाखेरि पनि पालिकाहरूले त्यो टेरिहाल्ने अनि ठेकदारले टेरिहाल्ने खालको अवस्था नभएर पनि मलाई चाहिँ यत्रो धेरै ठुलो ठाउँमा पुगेर काम गर्न सक्ने मैले चाहिँ बुझिनँ।
जस्तै
जस्तै
तपाईँहरूले काम गरिरहँदा नि यो गुणस्तरको कुराहरूमा चाहिँ प्रश्न उठाउनुहुन्छ कि हुन्न, जस्तै अब 1 वर्ष पनि नभइकन कतिपय ठाउँमा पिच गरेका बाटाहरू भत्किरहेको अवस्था छ, होइन? कतिपय ठेकेदारले ठेका लिएका कुराहरू चाहिँ वर्षौँसम्म पनि अलपत्र पारेका अवस्थाहरू छन्। यी कुराहरूमा चाहिँ तपाईँहरूले आवाज उठाउने अथवा सम्बन्धित निकायसम्म यी कुराहरूलाई पुर्याउने काम चाहिँ कसरी गर्नुहुन्छ, गर्दै हुनुहुन्छ कि हुनुहुन्न?
यो चाहिँ सर अब हामीले मैले अनुभव गरेको कुरा हो। हामीले अनुगमन गर्दै जाँदा हामीसँग इन्जिनियर साहब हुनुहुन्छ, सब इन्जिनियरहरूलाई लिएर जान्छौँ हामी, होइन? त्यहाँको इन्स्ट्रुमेन्टलाई पहिला हामीले अध्ययन गर्छौँ, होइन? त्यहाँको फिल्ड इन्चार्जलाई हेर्छौँ, इन्जिनियरसँगका कुराहरू हेर्छौँ, त्यस पछाडि सबै पक्षलाई राखेर हामी अनुगमन गर्दै जाँदाखेरि झापाकै केही पालिकाहरूले चाहिँ त्रुटि गरेको भेटेपछि हामीले चाहिँ त्यसलाई चाहिँ संरचनै भत्काउनेसम्म पुगेपछि अनि उहाँहरूले पछि समन्वय गरेर त्यसलाई राम्रो गर्नेतर्फ ध्यान गयो। अब हामीले गुणस्तरको कुरा त उठाउँछौँ सर, किन राज्यको पैसा छ, यो पल्ट एउटा काम सक्यो भने अर्को पल्टको चाहिँ राज्यको सम्पत्तिले अर्को ठाउँ त्यस्तै संरचना बनाउन सकिन्छ भन्ने हाम्रो ध्यान जानुपर्छ भन्ने लागेरै हामी गुणस्तरको लागि इन्जिनियर र सब इन्जिनियरलाई सँगै लिएर गएर प्रतिवेदनै हामीले सम्बन्धित ठाउँमा पठाउँछौँ भनेर उहाँहरूसँगको ठेकेदार र इन्जिनियर राखेरै उहाँहरूको त्यो के अरे त्यो निर्माण सम्बन्धीको जुन हुनुहुन्छ नि ठेकदार, उहाँसँग बसेर उहाँको इन्जिनियरसँग बसेर भएन भने हामी डीसँग बसेर पनि हामीले यस्तो कुराहरू चाहिँ फेस गरिरहेका छौँ।
जस्तै तपाईँहरूले यी अनुगमन गरिसकेपछिको अवस्थामा कारवाही प्रक्रियामा अगाडि बढाएको अथवा कसैलाई कारवाही भएको अनुभव छ?
कारवाही चाहिँ नभनौँ सर, तर कारवाहीको प्रक्रिया हामीले अगाडि बढाइसक्ने बित्तिकै हामीलाई केही पालिकाहरूले चाहिँ रोकिदिनुहोस्, हामीले यस्तो गर्दैछौँ, फेरि एकचोटि आइदिनुहोस् भन्दाखेरि अब हामी पटक पटक आउने हामीसँग सोच साधन छैन, तपाईँले गरेको गलत हो भनिसक्दा उहाँहरूले उहाँहरूकै गाडी पठाएर पनि हाम्रो इन्जिनियर पठाएर पनि होइन कामलाई सुधार गर्नुभएको छ। अब त्यसलाई कारवाही त भन्नु कारवाही भन्न मिल्छ, तर हामीले त्यो कारवाही गरेर त्यो माथि त्यो अदालतसम्म चाहिँ पुर्याएका छैनौँ। तर कारवाही जत्तिकै हो त्यो चाहिँ फेरि उहाँहरू डराएर हाम्रो अफिसमा आफै आएर इन्जिनियरसँग हामीसँग बसेर छलफल गरेर अनि फेरि त्यो कामलाई चाहिँ सुरु गर्नु भनेको चाहिँ कारवाही नै गर्नु जस्तो लाग्छ।
अन्त्यमा नि अब वास्तवमा तपाईँहरूले गर्न चाहेको तर चाहिँ गर्न नसकिरहेको अवस्था के छ, के हुँदाखेरि तपाईँहरूले अझ सहज ढङ्गले जनताका कामहरू गर्न सक्नुहुन्छ जस्तो लाग्छ तपाईँलाई?
मलाई चाहिँ के लाग्छ भने सर, पालिकाहरूले चाहिँ अब एन कानुनहरू खासै अब धेरै बनाएको अवस्था भेटिएन अनुगमनमा जाँदै गर्दाखेरि दौरानमा, त्यो पालिकाहरूले चाहिँ आफ्नो पालिकाको एन र कानुन चाहिँ बनाएर काम गर्दाखेरि चाहिँ काम गर्न सहज हुन्छ जस्तो लाग्यो होइन। त्यसमा छिटो पनि हुने, अब सबैले बुझ्ने खालको एन कानुन बनिएर पास गरेर त्यो कानुनलाई टेकेर काम गर्दाखेरि काम चाहिँ पछिसम्मको जसले चाहिँ अब राम्रो दीर्घकालीन रूपमा चाहिँ काम गर्ने अवस्था देखियो, जो भए पनि त्यहाँ चाहिँ प्रतिवादमा पनि काम गर्न सक्यो। विधानलाई टेकेर एन कानुनै बेकार काम गर्दाखेरि चाहिँ असहज भएको महसुस गरेर त्यो कानुन बनाउनुतिर चाहिँ ध्यान जाओस्, सबै पालिका प्रमुखजीहरूको प्रमुखजीहरूको त्यहाँको कार्यकारी प्रमुखजीहरूको भन्ने चाहिँ लागेको छ। त्यही भएर पनि काम गर्न नसकेको अवस्था हो कि जस्तो लाग्छ मलाई। विवाद पनि त्यसरी नै आउनुहुन्छ धेरै, मेयर साहबहरू उपमेयर साहबहरू पनि त्यहाँको प्रमुखजीहरू पनि।
हस्, अत्यन्तै व्यस्त हुनुहुन्छ, तपाईँहरूको अधिवेशन चलिरहेको छ अहिले, जिल्ला अधिवेशनमा हुनुहुन्छ तपाईँ, आफ्नो पार्टीबाट प्रतिनिधि बनेर चाहिँ अधिवेशनमा चाहिँ आफ्नो वडाबाट प्रतिनिधि छनौटको क्रममा पनि हुनुहुन्छ। यो व्यस्त समय हामीलाई प्रदान गर्नुभयो र जिल्ला समन्वय समिति र नगरपालिकाले गरेका गतिविधिका बारेमा हामीलाई जानकारी गराइदिनु भयो, यसका लागि यहाँलाई समय प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद सर। अब यस्तो बेलामा पनि मलाई मैले गरेका कामहरू एउटा भन्ने मौका, जनतालाई सुनाउने मौका दिनुभएकोमा टेलिभिजनलाई पनि धेरै धेरै धन्यवाद दिँदै म बिदा चाहन्छु। हस्त, नमस्कार।
हस्त, उहाँ हुनुहुन्थ्यो रिता नेपाली, अर्जुनधारा खबरमा कुराकानी गर्दै। हस्त, आजलाई कार्यक्रम अर्जुनधारा खबर यति नै। हामी अर्को हप्ता फरक व्यक्तित्वसँगको कुराकानी लिएर फरक प्रसङ्ग मा उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।